Ya Ali Madad. Otherwise, Rai Abu Ali Missionary, wise number 443.
8th of October 1987, wise in Upanga Jamaat Khana of Dar es Salaam. Ya Ali Madad. Dindaro. مولانا حضر امام صلوات اللہ علیہ کا ایک فرمان جس کو 29 برس ہو گئے کراچی 25/1/1958 کا یہ فرمان ہے مولانا حضر امام صلوات پڑھو دیندارو اللہم صلی اللہ محمد و آل محمد تمام જે અમારા મુખ્ય રૂહાની બચ્ચાઓ છો તે તમારી પોતાની તવારીખને તપાસી જે પ્રગતિઓ થઈ છે તેને સમજવાની કોશિશ કરો કે જેથી તમે તમારા બચ્ચાઓને સમજાવી શકો કે ઇમામનો અર્થ શું છે અને ઈમાનનો અર્થ શું છે. તમારા બચ્ચાઓને જમાનો તમારા કરતા તમારા બચ્ચાઓનો જમાનો તમારા કરતા વધારે કડક હશે, કઠિન હશે, ત્યારે તમારી સમજ તેઓને દોરવણી આપશે. તમારા ઈમાનની તમારી સમજથી તેમને તેઓના ઈમાનની સમજણ તરફ દોરવો જોઈએ અને એ જ રીતે અને એ જ માફક હંમેશા થવું જોઈએ. ખાના વદાન ગઈકાલથી દરખાનાથી અંદર જે મેં વાત કી એ ફરમાન સ્વાદ કે સાથ લગતે હૈ. બલ્કે મુજે યે કહેના ચાહીએ કે વો મેરી વાઇસ આજ કે ઇસ વિષય કે ઉપર ઉસકે મુતાબિક થી. ઇસ ચીજ કે અંદર ઇમામ ને જોર યે દિયા હૈ કે ગયે 1300-1400 બરસ કે ઇતિહાસ મે જમાત ને જો ડેવલપમેન્ટ કી હૈ, પ્રગતિ કી હૈ, પ્રોગ્રેસ કી હૈ, આગે બઢી હૈ, वो क्यों आगे बढ़ी, वो प्रगति करने का कारण क्या था. तुम वो लोग समझो ताकि तुम अपने बच्चों को दौरवनी दे सको. तुम्हें ये जानना चाहिए कि ईमान क्या है और ईमान क्या है. मौला फरमाते हैं कि जो तुम्हारे बच्चे होंगे उनके लिए फ्यूचर का जो जमाना होगा वो बहुत कठिन और सख्त होगा. मैंने अपनी गईकाल की वाल के अंदर ये जिक्र किया है कि आने वाला जमाना बहुत ही खराब होगा और जो कुछ मैंने आपको कहा है मैंने अपने मन से नहीं कहा. इलम जिनान में से, फरमानों में से, कुरान शरीफ और हदीस की जो मेरी स्टडी है उसमें से मैंने आपको एहसास निकाल के दिया है कि आने वाला जमाना बहुत ही खराब होगा. दिन ब दिन गुनाह बढ़ते जाएंगे, क्राइम बढ़ेगा, अशांति बढ़ेगी, दुख बढ़ेंगे और इंसान ऐसा बेहाल हो जाएगा कि इंसान को दुनिया के अंदर सब तरह की आसूदगियां, सब तरह के कंफर्ट और राहतें होने पर भी उसको सुख नहीं मिलेगा. मैं ये बात उनके लिए कहता हूं कि जिन्होंने ईमान का फरमान नहीं माना. जो ईमान के फरमान बर्दारी करेंगे, जो हाजिर ईमान की दौरवानी को समझ के अपनी औलाद को दौरवानी देंगे, उन लोगों को इस किस्म के दुख नहीं लड़ेंगे. उन लोगों को मौला सुख शांति और राहत से रखेगा, दुनिया की भी आसूदगियां और राहतें देगा और अंतकरण के अंदर उनको रूहानी सुख भी मिलेगा। अल्लाह ताला ने कुरान शरीफ में फरमाया है कि मैं अपने बंदों को दो बाग दूंगा। बाग कहते हैं गार्डन को, बगीचे को। वो दो बाग कौन से? एक जाहिर का, एक बातिन का, एक इस दुनिया का, एक उस दुनिया का। यानी जो खुदा के बंदे होंगे, अगर जब वो दुनिया के अंदर सबसे ज्यादा मालदार नहीं भी बने, मगर खुदा उनको कभी मोहताज नहीं करेगा, उनको दुनियावी राहतें भी देगा और उनकी रूहानी की अजूत पर, उनके बातों के अंदर, उनकी आखरत के अंदर खुदा ताला उनके ऊपर रहमतें निछावर करेगा। मौलाना हज़रत इमाम फरमाते हैं कि तुम्हारे बच्चों का जो भविष्य होगा और फिर उनकी औलाद जो होगी, देखो अगर 30 बरस के करीब इस फरमान को हो गए और हमने देखा है कि गए 30 बरस के अंदर हज़रत इमाम की जो इमामत का वारा रहा, इन 30 बरसों के अंदर कितने फेर फर्क हो गए। इन 30 बरसों के अंदर दुनिया के दो भाग, एक वो भाग जिसको हम थर्ड वर्ल्ड कंट्रीज कहते हैं, जिसमें हमारा ये देश तंजानिया भी आता है, और एक वो भाग है कि जो वेस्टर्न कंट्रीज, जिनको हम आजकल की भाषा में इंडस्ट्रियलाइज या डेवलप्ड कंट्रीज कहते हैं, इन दो मुल्कों के अंदर दुनियावी हिसाब से भी, यानी दो भागों में थर्ड वर्ल्ड कंट्रीज और डेवलप्ड कंट्रीज जो हैं, अजीम फर्क है इनके अंदर। दुनियावी राहतों के हिसाब से भी अजीम फर्क है। इतनी झड़प के साथ डेवलपमेंट हो रही है, इतनी झड़प के साथ नवी नवी शोक हो रही है कि हज़रत इमाम का वो फरमान याद आता है जो मौलाना सिमरन जुबली के टाइम से किया है। मौला फरमाया बाई टर्न ऑफ सेंचुरी मच डेवलपमेंट एंड टेक्नोलॉजी विल टेक प्लेस। बाई टर्न ऑफ सेंचुरी को अभी बाकी कितने 12 साल रहे, नेक्स्ट 12-13 साल के अंदर, और हज़रत इमाम ने इसको 3-1 बरस पहले फरमान किए, तो 15-16 साल ले लो। दुनिया के अंदर मौला फरमाया टेक्नोलॉजी बहुत बढ़ जाएगी, साइंस बहुत बढ़ जाएगी और इंसान को राहतें बहुत बढ़ जाएंगी। थोड़े दिन पहले वैंकूवर के अंदर एक छोटी सी एग्जीबिशन हुई जिसके अंदर कंप्यूटर्स वगैरह रखे गए थे। मैं वो देखने के लिए गया। IBM वालों ने एक टाइपराइटर डेवलप किया है कि जिसके ऊपर कीबोर्ड नहीं है, उंगलियां चलाने की जरूरत नहीं, आदमी बोले और वो मशीन टाइप करती है। आदमी को स्पेलिंग बोलने की जरूरत नहीं क्योंकि उस मशीन के अंदर सिंटर से 80,000 वर्ड की डिक्शनरी उसके अंदर है और उसको ये भी पता है कि ये सेंटेंस के अंदर राइट के जो लफ्ज है उसका स्पेलिंग कैसा अप्रोप्रिएट है। आप बोलोगे राइट तो वो RIGHT राइट है या WRITE राइट है, ये नकी वो मशीन करती है, आपको कहने की जरूरत नहीं। छोटी सी मशीन है, आप बोलो और वो टाइप करे, आप जितनी स्पीड से बोलो उतनी स्पीड से वो टाइप करे, और टाइप किया हुआ एक भी स्पेलिंग उसके अंदर मिस्टेक नहीं होगी। आपको स्पेलिंग नहीं भी आ देना चाहिए। और कभी आपने एकोमोडेशन बोला है तो उस मशीन को पता है कि एकोमोडेशन के अंदर CC है और MM है, और कभी आपने रेकमेंड बोला है तो मशीन को मालूम है कि उसके अंदर ACC है। इस तरह की आज डेवलपमेंट हो रही है। आज ये डेवलपमेंट हो रही है कि अगर किसी ने शराब पी है और वो गाड़ी में बैठा है और चलाना चाहता है, उसके मुंह से नाक से सांस निकलती है, उस सांस के अंदर शराब की बू है, उस गाड़ी में ऐसा डिवाइस लगा है कि गाड़ी ऑन नहीं होगी, क्योंकि शराब की बू की वजह से उसका जो कनेक्शन नहीं होने देगा, जब तक कि वो शराब की बू निकल नहीं जाएगी और मगज जो है वो बिल्कुल स्टेबल नहीं हो जाएगा। उस मशीन को पता है कि अभी इसका दिमाग ठीक हो गया तो वो चलेगी। एक तो बातें खास तौर पर इसलिए कर रहा हूं कि आने वाला जमाना कैसा जमाना होगा। इस तरह की आज हमारी दुनिया के अंदर डेवलपमेंट हो रही है और थर्ड वर्ल्ड कंट्रीज 500 वर्ष पीछे है। थर्ड वर्ल्ड कंट्रीज के अंदर भूखमरा हो रहा है। थर्ड वर्ल्ड कंट्रीज के अंदर उन लोगों की गवर्नमेंटों के हिसाब से और पॉलिसी के हिसाब से और दूसरा वहां की प्रजा के हिसाब से, प्रजा के अंदर जो लेथर्जी है और लेजी बना है उसके हिसाब से, और इन चीजों के ऊपर के इंसान मेहनत नहीं करे और सिर्फ आराम से बैठा बैठा खावे, इस तरह इंसान को कीट लग जाता है जिस तरह से लोखंड को रक्त लगता है। एक चीज बन रही है, जब हमको कोई प्रॉब्लम आती है तो हम अपनी उस प्रॉब्लम को आंख बंद कर लेते हैं, सहन कर लेते हैं। बुरा नहीं है सहन करना, सहन करना अच्छा है, लेकिन हम खुदा के ऊपर ही छोड़ देते हैं और हम मेहनत नहीं करते कि हम उस प्रॉब्लम को सॉल्व करें, तो हमारा दुख बढ़ जाता है। खुदा ने हमें अक्ल इसलिए दी है कि हम इसका उपयोग करें। मौलाना हजर इमाम गए साल नवंबर महीने के अंदर यूनाइटेड स्टेट्स गए। मौला ने अपना ये ट्रिप शुरू किया लॉस एंजलिस में से, लॉस एंजलिस से साथ शिकागो गए, शिकागो से साथ ह्यूस्टन गए, ह्यूस्टन में से निकल के साथ न्यूयॉर्क गए और न्यूयॉर्क जो था वहां आखिरी इमाम जमान के लिए एक दरबार की सूरत में एक बैंक्वेट दी गई, बहुत बड़ी दावत दी गई। हमारी एसोसिएशन और काउंसिलों के अंदर वो फरमान वो स्पीच आ चुकी है। उसके अंदर मौलाना हजर इमाम ने बहुत लंबी स्पीच की, थोड़ा सा जोक भी किया। मौला फरमाया कि ब्रिटिश लोगों ने एक ईडियम बनाया है कि कभी कोई प्रॉब्लम आवे तो उसको बेदरकार करो। तब बोले कि वो कहते हैं कि ऑफिस पॉलिसी जो है ना वो बहुत अच्छी है। इंग्लिश में ऑस्ट्रिच कहते हैं सी मूर्ख को। ये जो ऑस्ट्रिच है इधर भी बहुत है। थोड़े बरस पहले यहां हमारी गवर्नमेंट हाउस के अंदर दो ऑस्ट्रिच घूमा करते थे, मुझे मालूम है अभी है कि नहीं। बहुत ऊंचा जानवर होता है, बड़ी लंबी गर्दन है और छोटा फुटबॉल हो गए इतना तो उसका अंडा होता है। बाघ का भी बहुत है, जब बाघ है तो 30 माइल की स्पीड से भागता है, उड़ नहीं सकता बेचारा। है बर्ड लेकिन जानवर जैसा है, यानी दुनिया के एनिमल्स जो होते हैं। इस ऑस्ट्रिच की एक खासियत है, रहता है ज्यादा रेती के रण में। जब ये दुश्मन को देखता है तो जल्दी से अपना मुंह रेती के अंदर डाल देता है। अभी इसको कुछ नजर नहीं आता तो ये समझता है कि ये तो दुश्मन अभी है ही नहीं, हालांकि दुश्मन सामने खड़ा है, मगर ये अपना मुंह रेती में डाल देता है और फिर दुश्मन आके इसको पकड़ लेता है। अगर इमाम फरमाया मालूम नहीं कि ब्रिटिश लोगों ने ये ईडियम कैसे बनाया, लेकिन हम इस्माइलियों ने कभी भी ऑस्ट्रिच पॉलिसी अख्तियार नहीं की। मबा फरमाया कि ऑस्ट्रिच पॉलिसी इज नॉट आवर पॉलिसी, मतलब कि अगर कोई प्रॉब्लम आ गई है, कोई कोयला आ गया है, कोई दुख आ गया है, उसका सामना करो। रूहानी तरीके से भी सामना करो और अकल से भी उसमें से निकलने का रास्ता ढूंढो, और शरीर से भी अगर जरूरत पड़े तो उसके अंदर मेहनत करो, लेकिन ऑफिस पॉलिसी नहीं रखो। आजकल के देखो एटॉमिक एज के इमाम ने हमें यह फरमान किए हैं। सैकड़ों साल पहले हमारी ये बात होती थी कि कोई भी दुख आ जावे तो महज तस्बीहां निकालो तो चले जाए। अलबत्ता तस्बीहां काम करती हैं और हमारे मजहब का ये एक बहुत बड़ा भाग है, ہمارے مذہب کی گائیڈنس ہے کہ تم دنیا کے اندر ساتھ ساتھ خدا تعالیٰ کی شکتی سے اپنی طاقت پاؤ اور اس کی انرجی سے کام لو، سچ بات ہے. لیکن بیٹھے بیٹھے اگر ہم تسبیحاں ہی نکالتے رہیں اور ہم اپنی عقل اور شریر کا اپیوگ نہیں کریں تو ہمارے دکھ دور نہیں ہوں گے، وہ دکھ بڑھتے جائیں گے. کیونکہ خدا تعالیٰ نے ہمیں اس دنیا کے اندر بدن دیا ہے، عقل دی ہے، مگر ہم کو ساتھ ساتھ یہ بھی کہا ہے کہ تمہاری محنت، تمہاری عقل کوئی کام نہیں کرے گی، میری عقل اور میرا ہی تم کو جو رحم ملے گا اس میں سے تم کامیاب بن سکو گے. لیکن تم محنت کرو گے تو میں تمہاری مدد کروں گا. قرآن شریف میں اللہ فرماتا ہے کہ ہم نے کبھی کسی کو کچھ نہیں دیا جب تک کہ وہ محنت نہیں کرے. کوشش کے بغیر، محنت کے بغیر انسان کو کچھ نہ دیا جائے گا. لیس للانسان الا ما سعى، جب تک کہ انسان صحیح یعنی کوشش نہیں کرے گا اس کو کچھ نہیں ملے گا. ہماری محنت ہونی چاہیے. مولا باپا بیٹھا ہے، بلا شک بیٹھا، لیکن ہماری محنت ہوگی تو مولا ہماری مدد کرے گا. اس کو بہانا چاہیے. وہ آسمان سے تھالی اتار کے ہمیں کھانا نہیں دے گا، کھانے کے لیے ہمیں محنت کرنی پڑتی ہے. تو امام فرماتے ہیں تم یہ سوچو کہ تمہاری تواریخ میں، تمہاری ہسٹری کے اندر بڑے بڑے عظیم کام ہوئے تو اس کے پیچھے کون سی طاقت تھی کہ وہ لوگ کامیاب ہوئے. ایک اسماعیلی دائی موروکو گیا اکیلا. موروکو نارتھ افریقہ کے بالکل ویسٹرن سائڈ پہ ہے، بڑا خوبصورت ملک ہے، ٹھنڈا ملک ہے، ادھر کے لوگ خوبصورت ہیں. جب وہ موروکو گیا تو موروکو کے اندر، بلکہ سارے نارتھ افریقہ کے اندر ایک بھی اسماعیلی نہیں تھا، مگر یہ اسماعیلی دائی مولانا امام مہدی علیہ السلام کے زمانے میں موروکو گیا. مگر جب وہ ادھر گیا تو اس وقت امام رضی الدین عبداللہ کا ٹائم تھا. موروکو جا کے وہ کچھ برس ٹھہرا، ادھر کی پرجا کے ساتھ دوستی کی، ان کی زبان سیکھی، ان کی عادتوں کی اسٹڈی کی، ان کے کلچر کی اسٹڈی کی. قطامہ اور بربر قبائل ادھر رہتے تھے، قبیلے کی جمع ہے قبائل یعنی ٹرائب. اس میں موسٹ پاورفل ٹرائب جو تھے وہ بربر تھے. اس نے آہستہ آہستہ دوستی کر کے ان لوگوں کو اسماعیلی مذہب میں داخل کیا. 2 لاکھ مرید بنائے مولا کے، مولا کے نام سے اس نے بیعت لی اور ان لوگوں کو ایسا مضبوط بنایا کہ پھر ایک ڈیپوٹیشن لے کے امام کے حضور میں آیا. مولانا امام مہدی علیہ السلام نے ادھر جا کے پاؤں رکھا. میں سارا ہسٹری بیان نہیں کرتا آپ کو، میں کہنا چاہتا ہوں کہ اس نے سلطنت بنائی اور امام کو عرض کی. امام آ کے تخت میں بیٹھا، مولانا امام مہدی ادھر آ کے راج کے تخت پہ بیٹھے. ایک اسماعیلی نے وہ کام کیا. آلمود جب بنایا تو ایک ہی آدمی تھا اور وہ حسن بن سبا تھا. اس کے علاوہ اور ایسے بہت سے ہماری ہسٹری کے اندر کام کاج ہیں کہ ایک ایک یا دو دو اسماعیلیوں نے مل کے ساری نیچر بدل ڈالی، لوگوں کی، لوگوں کا بھاوی بدل ڈالا، ان لوگوں کو مذہب کے اندر مضبوط کیا. اور اسماعیلی اتہاس سنہری اکثر سے لکھا ہوا ہے کہ گئے 1400 سال کے اندر اپنی اسلام کی ہسٹری میں جتنے بھی مہان آدمی ہوئے، ان مہان آدمیوں میں سائنٹسٹ تھے، ٹریولرز تھے، ایکسپلوررز تھے، حساب کتاب جاننے والے میتھمیٹیشنز تھے، فزیشنز تھے، بہت بڑے بڑے فلاسفر تھے، رائٹر تھے، اسپیکر تھے. سائنس کی لگ بھگ تمام برانچز کے اندر، اسلام کے اندر بہت بڑے بڑے آدمی پیدا ہوئے. کہ جن کو آج کے ماڈرن سائنٹسٹ بھی سلام کرتے ہیں. لیکن اسلام نے 1400 سال میں, اور خاص طور پہ جو میڈیویل ٹائم کے اندر جو بڑے مہان آدمی پیدا ہوئے, اگر وہ 100 تھے تو اس میں سے 2/3 یعنی 65% جتنے شیعہ تھے. حالانکہ اسلام کی میجورٹی سنی ہے. 1400 سال کے اتحاد میں جتنے مہان مسلمان ہوئے, اگر وہ 100 تھے تو اس میں سے 2/3 65-66% شیعہ تھے. اور یہ جو 65 تھے نا شیعہ, تو یہ کون سے شیعہ تھے؟ ان کے اندر وہ 65 میں سے 45 سے 46 اسماعیلی تھے, اور باقی جو 20 تھے وہ نان اسماعیلی شیعہ تھے. ابھی آپ خیال کرو کہ اسماعیلیوں کا مقام کہاں ہے. آج وہ میرا ٹاپک نہیں کہ کیا کیا انہوں نے کام کیے, مگر امام نے جو دورانی دی اس کے اوپر سے تھوڑا سا آپ کو میں نے سیمپل بتایا کہ اس طرح سے بڑے بڑے کام کیے گئے. ایک اسماعیلی تنزانیہ کا فزیشن ہے, ڈاکٹر ہے, کینیڈا میں کہیں رہتا ہے, میں جگہ کا نام نہیں دیتا, اس کو مل چکا ہوں, اس کی فیملی کو جانتا ہوں, اس کے باپ کو جانتا ہوں, اور اچھی میری دوستی ہے اس کے باپ کے ساتھ. ہمارا یہ چھوٹے سے 30-32 برس کے ڈاکٹر نے ایک میکینیکل ہارٹ انوینٹ کیا ہے, مگر ایک ہی فرق ہے کہ وہ ذرا بڑی سائز کا ہے. اب کوشش ہو رہی ہے کہ اس کو چھوٹا کیا جائے, اتنا چھوٹا کہ آدمی کی چھاتی چیر کے اس کے اندر اس کو پھر سے کے نیچے رکھ دیا جائے. اس کے لیے جو سائنٹسٹ ہیں وہ بڑے تعجب کیے, اسماعیلی لڑکے نے ایک ایسی انوینشن کی ہے. ابھی ذرا پرمیٹیو سٹیج کے اوپر ہے, لیکن اس کی انوینشن کو بڑی اچھی نظر سے دیکھا گیا ہے. ہمیں اس بات کا فخر ہے کہ ایک اسماعیلی لڑکے نے ایسا کام کیا ہے. ایک بہت بڑا ہمارے سامنے فیلڈ کھل گیا کہ جہاں ہمارے بچے اپنے ٹیلنٹ کا, اپنے انٹیلیجنس کا, اپنے بھنٹر کا اچھی طرح سے اپیوگ کر سکے. آج میں نے آپ کو گئی کل کی بات جو کہی کہ ہماری لگ بھگ 64,000 کی بستی نارتھ امریکہ میں ہو گئی, تو آج میں آپ کو کہتا ہوں کہ جو اسٹیٹسٹکس نکالے گئے 15-16 سال کے اندر, بہت سے اسماعیلی لٹے پٹے ادھر گئے تھے. بعض ایسے اسماعیلی تھے کہ جن کے پاس کچھ نہ تھا, خاص طور پہ یوگانڈا کے میجورٹی جو لوگ تھے ادھر اپنا گھر بار چھوڑ کے چلے گئے. اسماعیلی قوم کے پیچھے حضرت امام کی دربنی اور حضرت امام کی دعاؤں کا اثر ہے جو ان کو پوش دے رہی ہے, مگر ان میں ٹیلنٹ یعنی آوڑت اور کھنٹ ہونا چاہیے, اور اسماعیلیوں نے اس چیز کا لابھ لیا. میں آپ کو اس کے نمبر نہیں دیکھ سکتا, لیکن کم از کم ساری کینیڈا کے اندر آج ہمارے پاس 30 اسماعیلی جن میں عورتیں بھی ہیں بینک کے مینیجر ہیں, 30 جتنے بینک کے مینیجر ہیں, اور اس کے اندر اگر میں بھول نہیں کروں تو 7 سے 8 عورتیں ہیں, لڑکیاں, جوان لڑکیاں بینک مینیجر ہیں, اور وہ بینک کینیڈا کے بینک. میں ایک دفعہ نیو یارک سے ٹورنٹو گیا, 1 گھنٹے کی فلائٹ ہے, لائن میں کھڑے ہوئے امیگریشن پاس کرنے کے لیے. تو میں جب لائن میں جس لائن میں کھڑا ہوا, میں نے دیکھا کہ ایک کوئی یورپین بھائی بیٹھی ہوئی ہے, یورپین ہی سفید, کینیڈا کے اندر زیادہ یورپ کے لوگ آ کے بسے ہوئے ہیں, سفید گلابی رنگ, باب ہیئر, بالکل ایسا لگتا تھا کہ کوئی فرینچ ہے یا کوئی برٹش ہے. میں جب نزدیک گیا, واللہ میں نہیں پہچان نہ سکا, وہ لورنس مجھ کو کہتی ہے مشنری بابا یالی مدد. میں حیران رہ گیا, میں مدد میں اسماعیلی ہیں. یہاں امیگریشن آفیسر ٹورنٹو کی ایئرپورٹ کے اوپر ایک اسماعیلی لڑکی, یہ پروگرس ہو رہی ہے ہماری قوم کی. 15-16 سال کے اندر کینیڈا اور نارتھ امریکہ کی ساری یعنی اس میں اسٹیٹ بھی آ گئی, الاسکا بھی آیا. آج الاسکا میں ہمارے 50 جتنے اسماعیلی ہیں اور الاسکا بہت اوپر ہے, سخت ٹھنڈا ہے, 9 مہینے تو برف رہتی ہے, مگر وہاں بھی اسماعیلی چلے گئے. میں اب تک نہیں گیا ہوں ادھر, لیکن مجھے انویٹیشن ہے. الاسکا کا کیپیٹل انکریج ہے, ان شاء اللہ میں جاؤں گا. تو ہم کچھ لوگ بیٹھے تھے, کاؤنسل کی میٹنگ ختم ہو چکی تھی, میں کاؤنسل میں نہیں ہوں, یعنی کاؤنسل کی میٹنگ کے بعد جو باتیں چیتیں ہوتی ہیں, ہماری بہت سی کمیٹیاں وغیرہ ہیں. اس بات کا اندازہ کیا گیا کہ گئے 15-16 سال کے اندر ہماری قوم نے جدے جدے طریقوں سے فنڈ جمع کیے, اور یہ فنڈ تھرڈ ورلڈ کنٹریز کے اور اپنی کنٹریز کے اندر اپیوگ میں کیے گئے. جیسے کہ جمع خانے ڈیولپمنٹ کے فنڈ ہیں, آغا خان ہاسپٹل کراچی کے لیے فنڈ اکٹھے کیے گئے, یونیورسٹی کے لیے فنڈ اکٹھے کیے گئے, اور دینداروں 5-5, 10-10 آدمی مل کے پیسے اکٹھے کر کے انڈیا پاکستان کے بہت سے غریب گاؤں کے اندر جہاں اور کوئی مدد امداد نہیں ملتی, وہاں وہ لوگ انڈیویجولی 10-10, 20-20 آدمی مل کے پیسے بھیجتے ہیں. کوئی بورڈنگ ہاؤس کو بھیجتے ہیں, کوئی ودھوا آشرم کو بھیجتے ہیں, 5 آدمی مل کے کچھ کے ایک جگہ کے اوپر ایک بورڈنگ ہاؤس بنا رہے ہیں. مجھے لگتا ہے کہ دسمبر تک وہ پورا ہو جائے گا. بیٹھے ہیں ادھر ادھر پیسے جا رہے ہیں, 7-8 لاکھ روپے کی یہ رقم 5 آدمیوں نے نکالی. تو ہم نے ایسا ایک اندازہ لگایا کہ گئے 15-16 سال میں ہماری اس جماعت میں, کہ جو 15 سال پہلے یہ جماعت اتنی چھوٹی تھی کہ ہارڈلی 10,000 آدمی بھی نہیں تھے, لیکن آج 55,000 آدمی ہیں, 52 ملین 52 ملین ڈالر امریکن ڈالر, 5,30,00,000 امریکن ڈالر جتنی رقم گئے 15-16 سال میں جماعت نے ایک یا دوسرے ڈائریکٹ انڈائریکٹ طریقے سے سخاوتوں میں دیے ہیں. اس میں آغا خان فاؤنڈیشن بھی ہے, اس میں اور بھی بہت سی ہیں, کچھ ایسی جگہ بھی ہیں کہ جہاں میں آپ کو ظاہر نہیں کرتا, لیکن خیال کرو کہ 14-16 سال میں 5.25 کروڑ ڈالر کی ہماری جماعت نے سخاوت کی. ایسے تو بہت ہیں جنہوں نے ملین ملین ڈالر دیے, 7-7.5 لاکھ 5 لاکھ ڈالر والے تو بہت ہیں. ایک آدمی آج ادھر بھی دارالسلام کے اندر گھوم رہا ہے کہ جس نے 7.5 لاکھ ڈالر یونیورسٹی کے فنڈ میں دیے, ادھر ہے وہ ابھی. یہ پیسہ کہاں سے آیا؟ انہوں نے کوئی چوری نہیں کی, یہ ڈیولپمنٹ ہے, یہ پروگرس ہے, یہ ان کی محنت ہے. البتہ ہمارے بہت سے اسماعیلیوں نے البرٹا کے اندر پیسے گمائے, ایڈمنٹن اور کالگری کے اندر بہت سے اسماعیلیوں کی ملکت چلی بھی گئی, بالکل صاف ہو گئے, لیکن دو برس کے اندر پھر کھڑے ہو گئے. آج ایسے اسماعیلی بھی ہیں نارتھ امریکہ میں کہ جن کے خود کے ایروپلین ہیں, اور میں ان کے ایروپلین کے اندر لانچ کرنے کی ٹرپ کے اوپر گیا ہوں. دن داروں میرا کہنے کا مطلب یہ ہے کہ ہمارا حضرت امام اس میں یہ فرمان فرماتا ہے کہ تم سوچو کہ گیا تواریخ میں, تمہاری تواریخ میں تمہاری پوتانی تواریخ نے تمام تپاسی یہ پرگتیوں تھئی چھے, انہیں سمجھوانی کوشش کرو. ہمارے اتہاس بھوت کال کے اتہاس میں بھی اور پریزنٹ اتہاس کے اندر میں نے دونوں تھوڑی تھوڑی آپ کو سیمپل کی چیزیں کہی ہیں. نازش کا خیال کرو. مگر پھر امام کہتے ہیں کہ تم یہ سمجھو کہ امام کون ہے اور ایمان کا مطلب کیا ہے. ہماری چھوٹی سی قوم ہے, غیر قوم میں بہت بڑے بڑے آدمی ہیں, اس میں کوئی شک نہیں. دوسری دنیا کے لوگوں کے اندر اتنے بڑے بڑے لوگ ہیں پیسے کے حساب سے, ایجوکیشن کے حساب سے, سائنس کے حساب سے, کہ ہم ان کے سامنے کچھ نہیں. لیکن ہم کچھ نہیں تھے, اس کی وجہ سے اب جو کچھ ہو رہے ہیں اس کی پرسنٹیج اور ریشو کا بھی اس چیز کی نکالو تو دیندارو ہم نے 15-16 سال کے اندر جو ادھر پرگتی کی ہے وہ بہت بڑی ہے. میرا یہ کہنا کہ حضرت امام نے نارتھ امریکہ کے اندر اور خاص طور پہ کینیڈا کے اندر کیوں اپنی جماعت کو وسایا, اس میں کوئی بھید ہے, اور وہ بھید آپ کو فیوچر میں پتہ لگے گا. آپ کوشش کرو سمجھنے کی کہ کیا بھید ہے. امام کے فرمان آپ پڑھو گے تو آپ کو وہ بھید کا تھوڑا تھوڑا چتار ملے گا. امام کے فرمان پڑھو, خاص طور پہ جو کینیڈا کے اندر فرمان ہوئے ہیں وہ فرمان پڑھو. مولانا حضرت امام نے ہم کو کیسی کیسی چیتونیاں دی ہوئی ہیں, مولانا حضرت امام نے ہم کو کیسا کیسا کہا ہوا ہے, اور پھر اس کے اندر ایسے اشارے بھی رکھ دیے ہیں کہ بھلا ہماری 3 یا 4 پیڑھیاں نکل جائیں گی. اور امام نے ایک جگہ 100 برس کا ذکر کیا ہے کہ 75-100 برس کے اندر تم کو کیا کرنا پڑے گا, اس کے اوپر سے ہمیں بہت کچھ پتا لگے گا. مگر اس میں بہت بڑا راز ہے. آج تک ہماری قوم انڈر ڈیولپڈ کنٹریز کے اندر, بلکہ غریب میں غریب جو 20 دیش ہیں ان کے اندر بہت سے ہمارے بھائی بستے رہے, ابھی بھی ہیں. مجھے معلوم نہیں ہے کہ اب ایتھیوپیا کے اندر کوئی اسماعیلی ہے, مگر اسماعیلی لوگ ایتھیوپیا میں بھی تھے. میں بہت برسوں سے ایتھیوپیا نہیں گیا. اسمارا کے اندر بھی اسماعیلی تھے, اڈیس ابابا کے اندر بھی تھے, اور آج دنیا کے اندر جو 5 ایک دم دکھی دیش ہے اس میں ایک ایتھیوپیا ہے. ابھی بھی ادھر بھوک مرا جاری ہے. تھرڈ ورلڈ کنٹریز کے اندر دیکھو, یہ ایتھیوپیا ہے, بنگلہ دیش ہے, چھوٹے چھوٹے اور دیش ہیں, رنگون کو لے لو. ان دیشوں کے اندر, افریقہ کے امک دیش ہیں, لوگوں کو کھانا بھی نہیں ملتا. جب 1972 کے اندر ایدی امین نے لوگوں کو نکالا, کچھ اسماعیلی لوگ وینکوور میں آئے, یوگانڈا سے لوٹے پوٹے آئے, گورنمنٹ نے ان کو ہوٹلوں میں رکھا, 3-star, 4-star, 5-star ہوٹلوں میں رکھا, معمولی ہوٹلوں میں نہیں. ان کو پیسے دیے, ان کو کپڑے دیے. میکار تھی ایک میڈم, میکار تھی وہ, ابھی منسٹر ہے ادھر. مولانا حضرت امام جب پہلی دفعہ 78 میں آئے تو اس نے امام زمان کا بہت ستکار کیا, ویلکم کیا, بہت مان تان دیا. یہ میڈم میکارتھی جو ہے وہ اسماعیلیوں کی کافی دوست ہے, تو گورنمنٹ کی طرف سے اس نے ہماری اسماعیلیوں کو ریسیو کیا, ان کو ایڈریس کیا کہ تم فکر نہیں کرو, ہم بیٹھے ہیں, تم کو کوئی بھی تکلیف ہوئے تم ضرور ہمارے پاس آنا, وغیرہ وغیرہ. دوسرے برس میڈم میکارتھی واپس اسی طرح کا ایک اینوئل گیدرنگ بنائی گئی کہ یوگانڈا کے جو ریفیوجیز تھے ان کو میں ملوں اور پوچھوں تمہیں کوئی تکلیفیں ہیں. ٹائم ہو گیا اور یہ پہنچی نہیں, لگ بھگ 6-7 منٹ لیٹ ہو گئی. جب اس نے ایڈریس شروع کیا تو کہتی ہے میں بہت دلگیر ہوں کہ میں اتنی لیٹ ہو گئی, لیکن لیٹ ہونے کا کارن بولوں, میں جب ادھر آئی اپنی گاڑی رکھنے کے لیے तो गाड़ी रखने की पार्किंग नहीं थी, इसके लिए मैं ढूंढती रही। तो मेरे को ये पार्किंग क्यों नहीं मिली, ये गाड़ियां किसकी हैं, ये आपकी हैं। एक बरस के अंदर इस मालियों के पास इतनी गाड़ियां हो गई कि वो मैडम मैकार्थी को अपनी पार्किंग की जगह न मिल सकी। बरस में लोगों ने इस माली लोग है ना, जरा मौज शौक करने वाले हैं, हमारे पास गाड़ियां हैं, मोटरें, बड़े बड़े बंगले, सब कुछ ऐसे आराम की चीजें हैं, दरदागी ने जितने हमारे पास है किसी और के पास नहीं। यानी दुनिया के ऐश आराम में हम पड़े, मगर अलहम्दुलिल्लाह साथ साथ मजहब भी ऊंचा रहा। और मजहब ने कनाडा की जमात को पोषण दिया है, मजहब ने कनाडा की जमात को स्ट्रांग बनाया है, मजहब ने उन लोगों के अंदर हिम्मत और रूहानी कुव्वत पैदा कर दी। हमारे यहां ऐसे लोग भी हैं कि जो जमात खाने नहीं आते। काली भेड़ तो होती है, ब्लैक शिप जिसको कहते हैं ना, हर जगह होती है, लेकिन परसेंटेज बहुत थोड़ी है। अल्हम्दुलिल्लाह बाज दूसरे जूने पुराने मुल्कों में धर्म घट गया, कनाडा में बढ़ गया। प्रॉब्लम्स भी बहुत है, ऐसे भी आइसोलेटेड केसेस है कि जहां मियां बीवी में तफावत रहती है। 10 बरस पहले हम लोग अच्छी तरह से एडजस्टमेंट नहीं कर सके, तो औरतें और मर्द यानी वाइफ हस्बैंड लड़ते रहे, काउंसिल के अंदर डिवोर्स केसेस भी आते रहे, लेकिन अब वो सब चीजें मिट गई, सेटलमेंट हो चुकी, दोनों साइड ने अपने आप को एडजस्ट कर लिया। वो जमाना ऐसा था कि औरतों को जल्दी काम मिल जाता था, मर्दों को नहीं मिलता था। और यहां जब लोग गए तो औरतें अमूमन घर में बैठती थी और मर्द कमाते थे, वहां जाके उल्टा हो गया। और सारी जिंदगी बैठ के मर्द का खाती रहे तो कुछ नहीं, लेकिन जब औरत ने कमाना शुरू कर दिया तो वो आंखें दिखाने लगी कि अभी तुम कौन हो मुझको कहने वाले, मैं तुमको कमा के खिलाती हूं। उल्टा हो गया मामला, अकल घट गई, दुख बढ़ गया। जब ये अकल आती है तो फिर दुखों का भी कोई प्रॉब्लम सॉल्व होने का कोयला निकल आता है। तो दीनदारों, मेरा कहने का मकसद यह था कि नया मुल्क, लेकिन इस्माइलियों ने बड़ी जल्दी उसको एडॉप्ट कर लिया। ये इमाम जमान की रहमत से, हजर इमाम की दौरवनी से, हजर इमाम की गाइडेंस से और उसकी दुआओं से उधर उसको जमा दिया। यहां जिस मुल्क में आप रहते हैं, मैं भी हूं, इस मुल्क के अंदर आगा शाह खलीलुल्लाह मौलाना इमाम सुल्तान मोहम्मद शाह के दादा हसन अली शाह के अबाजान थे। मौलाना शाह इमाम खलीलुल्लाह के जमाने से अफ्रीका में जमात आके बसी, और सबसे पहले मस्कत और ओमान की जमात जंजिबार में आके छेड़ी। इस बात को 200 बरस हुए, 200 बरस से हमारी इस्माइली जमात ने इधर आके वसाहत की। और अफ्रीका के अंदर वो जमाने में सबसे बड़ा सेंटर जंजिबार था, क्योंकि जंजिबार की जो सल्तनत है थी वो मस्कत और ओमान की फैमिली वालों ने आके शुरू की। आहिस्ता आहिस्ता इस्माइली बढ़ते गए। मौलाना हसन अली शाह माँ थी, हसन अली शाह माँ बाप की जो माँ थी माता सलामत, पीर माता सरकार, उनको अपने लड़के ने यानी इमाम हसन अली शाह ने अपनी माँ को पीरी जौमा दिया था, और पीरी जौमा दे के ईरान से मस्कत भेजा। अमान आई, वहां से ग्वादर गई, ग्वादर से पत्नी और माड़ा होके, पत्नी और माड़ा बलूचिस्तान में है, फिर कराची गई, सिंध के अंदर घूमी और बॉम्बे भी गई। कच्छ में वो जमाने के अंदर जमात के अंदर कुछ मजहबी झगड़ा हो गया, तो मौलाना हसन अली शाह माँ बाप ने स्पेशली उस झगड़े के कारण से अपनी माँ को पीरी जौमा दे के तो भेजा। ये एक ही पीर हैं कि जो 22 आदमी हैं, वगरना हमारे पीरी लिस्ट के अंदर किसी और 22 को पीरी जौमा नहीं मिला। तो मतलब सरकार जब मस्कत ओमान गई تو اس وقت انہیں یہ فرمان کرنے بھی پڑے اور ان کو پتہ بھی لگا کہ کچھ اسماعیلی دیشاٹن کر کے اس افریقہ گئے ہیں. یعنی ہماری وساحت لگ بھگ 200 سال سے ہے. اس کے بعد اصل علی شاہ بابا اپنے ہندوستان جا کے انڈیا کے اسماعیلیوں کو پوش کیا کہ تم لوگ جاؤ ادھر. آج جو ہم صبح کی جو 4 تسبیحاں نکالتے ہیں, مولانا حسن علی شاہ ماں باپ نے ہم کو یہ 4 تسبیحاں افریقہ والوں کے لیے ہی صرف حکم تھا. کچھ میں سے 100 آدمیوں کی آسرے ایک ٹولی اسماعیلیوں کی افریقہ جانے کے لیے نکلی. اگر حسن علی شاہ ماں باپ نے جب فرمان کیے تو 100 آدمی لگ بھگ تیار ہو گئے. یہ لوگ دھاؤ میں بیٹھ کے ادھر سے بمبئی سے نکلے. مہینہ سوا مہینہ ان کو زنجبار پہنچنے میں لگ گیا. لیکن کچھ سے یہ اسٹیمر میں جب بمبئی آئے ان کو پتہ لگا کہ مولا بمبئی کے اندر واڑی میں جماعت مضبوط ہوتی گئی, بڑھتی گئی, دنیا میں بھی دین کے اندر بھی. 1905 میں مولانا شاہ سلطان محمد شاہ جب دوسری مسافری کے اوپر زنجبار میں گئے تو 1905 میں مولا نے فرمان کیا کہ یہ جو سمی سانس کی جو 4 تسبیحاں ہیں وہ تم آج سے پروڑیے کی صبح کی دعا کے بعد نکالا کرو. اور اس دن سے 1905 سے یہ تسبیحاں ہم نے صبح کی نکالنی شروع کی. یہ تسبیحاں انڈیا پاکستان میں نہیں تھی. حضرت امام شاہ کریم جب گادی نشین ہوئے اور انڈیا میں گئے اور اس سے تھوڑا ٹائم پہلے جب 1946 میں ڈائمنڈ جوبلی ہوئی اس اوپنگا جماعت خانے کی جگہ کے اوپر مولانا سلطان محمد شاہ کا جو تخت طلہ ویدی کا تھا جو یہ نیچے پڑا ہے وہ یہاں پڑا تھا. یہ جدھر ٹاور ہے ٹاور کی جگہ ہے کہ جہاں وہ تولنے کا کانٹا تھا وہ یہ نیچے پڑا ہے. اور میری آنکھوں دیکھے واقعات آج بھی میں آپ کے سامنے کھڑا ہوں تو ڈائمنڈ جوبلی جیسے سامنے ہوتی ہے. اس وقت 350 سے 400 جتنے اسماعیلی ہندوستان سے آئے تھے اور یہاں جب انہوں نے دیکھا کہ صبح کی یہ 4 تسبیحاں پڑھی جاتی ہیں تو مولا کے پاس انہوں نے عرض کی کہ ہم بھی پڑھے تو سلطان محمد شاہ نے ان کو منع کیا, تو جواب نہیں دیا, منظور نہیں کیا. لیکن حضرت امام جب جامع بدلایا تو شاہ کریم نے ان کو اجازت دی, اچھا تم بھی پڑھو. تو حضرت امام کے جامعے کے اندر انڈیا پاکستان میں یہ تسبیحاں شروع ہو گئیں. آج انڈیا پاکستان کے اندر بھی دیشاٹن کا مادہ ہو گیا. میرا کہنے کا مقصد یہ تھا کہ ہماری سارے اتہاس میں ہمارا جو امام حاضر ہوتا ہے وہ ہمارا مالک ہے. وہ ایک ہی نور ہے اگر یہ جامعے جدے جدے ہیں, مگر زمانے کے حساب سے وہ ہمیں دوروری دیتا ہے اور زمانے کے حساب سے ہم پرگتی کرتے ہیں. آنے والے 100 برس اسماعیلی قوم کے لیے بہت امپورٹنٹ اور بہت اچھے برائٹ برس ہیں, جبکہ آنے والے 100 برسوں کے اندر دنیا میں بھوک مرا بہت ہوئے گا, روگ چالا بیماریاں بہت ہوئیں گی, زلزلے دھرتی کم بہت آئیں گے, فلڈ بہت آئیں گے, بیماری پھاٹے گی, لوگوں کو کھانا نہیں ملے گا, پینے کا پانی نہیں ملے گا. آنے والے 100 برسوں کے اندر دنیا بے حال ہو جائے گی, لیکن آنے والے ان 100 برسوں کے اندر اسلام کا ستارہ چڑھتا رہے گا. نیکسٹ ایئر یعنی نیکسٹ سینچری, مولانا حضرت امام فرماتے ہیں کہ نیکسٹ سینچری از اسلام's برائٹ سینچری, اور اس کے اندر اسماعیلی لوگ اسلام کے اندر برین کی طرح ہے. اسماعیلیوں کو بہت کام کرنا ہے. کینیڈا کے اندر بسانے کا کارن بہت سے ہیں, میں وہ راز وہ بھید میں نہیں کہنا چاہتا اور میں نے کل کہا کہ میں کروں گا بھی نہیں, لیکن آپ کو میں ڈائریکشن دیتا ہوں کہ مولانا حضرت امام کے وہ فرمان کہ جو کینیڈا میں کیے گئے ہیں آپ وہ پڑھو گے اور کوشش کرو گے سمجھنے کی تو تھوڑا تھوڑا آپ کو سمجھ آئے گی. بھلا میں آپ کو ایک بات کہوں, ایک اشارہ کرتا ہوں اگر آپ سمجھ سکو تو. میں نے گئی کل بھی ایسا انگلی کر کے کہا تھا کہ یہ جو جوان بچے بیٹھے ہیں ان کا بھوشیہ کیا, جو 40 برس کے اوپر ہیں وہ تو یہاں کچھ بھی کر کے روز کے 2-5 ہزار شلنگ پیدا کر لیتے ہیں, और जिसके पास आज से 20 बरस पहले खाने को कुछ नहीं था, आज उनके पास लाखों शिलिंग है। मगर ठीक है, मौला आपको और भी दे दे, बरकत दे दे, मगर साथ साथ आपको ईमान भी मजबूत दे दे, और मौला आपको दस्तुर सुकरीत में पूरा रखे, मौला आपके ऊपर राजी रह गए, मेरी दुआएं हैं। लेकिन मैं आपको पूछता हूं, आपने खूब पैसा कमाया और भी कमाओगे, ये मुल्क के हालात रोज बरोज अच्छे होते जाएंगे, फ्यूचर अच्छा है तंजानिया का, बहुत अच्छा है इकोनॉमिकली। लेकिन मैं ये पूछता हूं कि आपके ये जो बच्चे, ये जो औलाद है कि जो आज 15-16 साल से नीचे हैं, इनका फ्यूचर क्या है? फ्यूचर से मेरा मतलब यह है कि इंसान की सिंसर एंसी के 100 बरस की लाइफ में पहले 20 या 25 बरस ही होते हैं, 2500 किसी किसी के, चलो 25 ले लो, ये 20-25 बरस जो बचपन और जवानी के हैं, फ्यूचर से मेरा मतलब यह है कि इंसान की सिंसर एंसी के 100 बरस की लाइफ में पहले 20 या 25 बरस ही होते हैं, 2500 किसी किसी के, चलो 25 ले लो, ये 20-25 बरस जो बचपन और जवानी के हैं, यही वो टाइम है कि जिस टाइम के अंदर एक इंसान एजुकेशन ले सकता है और उसके अपने ब्रेन की डेवलपमेंट हो सकती है। एक दफा उसने अच्छी एजुकेशन ले ली तो सारी जिंदगी उसका ब्रेन जो है वो प्रोग्रेस करता रहता है, डेवलप होता रहता है। अगर ये उम्र अगर खराब हो गई तो जिंदगी भर वो आदमी फिर ऊंचा नहीं आ सकता। होशियारी चालाकी दूसरी चीज है, एजुकेशन और चीज है। मैं होशियारी चालाकी की बात नहीं करता, मैं एजुकेशन की बात करता हूं। तो भला पढ़े लिखे नहीं, बहुत चालाक है। मैं जिस आदमी का नाम लिया इधर, नाम नहीं लिया अल्हम्दुलिल्लाह, लेकिन एक आदमी जिसको भी दिए, मैंने कहा कि उसने 7.5 लाख डॉलर उधर के यूनिवर्सिटी के फंड में दिए, जो आजकल यहां है पढ़ा लिखा नहीं है, बिल्कुल नहीं, इंग्लिश का एक लफ्ज नहीं जानता और गुजराती भी मामूली, मगर उसके पास देखो खुदा ने उसको कितनी दौलत दे दी। होशियारी चालाकी अब बड़े लोगों के पास भी होती है, लेकिन जो एजुकेशन है ना वो और चीज है। एजुकेशन क्या है कि इंसान के ब्रेन को स्टेबल बना दी है, अक्ल इंसान के अंदर जागृत होती है। अगर राइट तरीके की एजुकेशन दी जाए तो वो बच्चे अपनी औलाद को भी और खुद भी डेवलप करते रहेंगे, जमाने के हिसाब से उनकी दौड़ कायम रहेगी। वो लोग के जो होशियार चालाक हैं मगर अभन और अनएजुकेटेड हैं, वो पैसा पैदा कर लेंगे लेकिन जमाने की दौड़ और स्पीड के साथ न खुद चल सकेंगे न अपनी औलाद को चला सकेंगे। इसके लिए बहुत सी फैमिलीज के अंदर बच्चों की तरफ ध्यान नहीं दिया गया मावितर ने, तो बच्चे रास्ता हट जाते हैं, एस्ट्रे हो जाते हैं, एजुकेशन टूट जाती है मात पिता की बेदरकारी के कारण से। मौलाना इमाम सुल्तान मोहम्मद शाह फरमाते हैं कि अगर कोई आदमी बेईमान हो जाता है या धर्म के रास्ते से हट जाता है तो उसका आधा गुना मात पिता के ऊपर है, आधा गुना जमात के लीडरों के ऊपर है। इन लीडरों के अंदर काउंसिलें भी हैं, एसोसिएशन भी हैं और मुखी का मंडिया भी हैं, और मैं ये भी कहता हूं कि मिशनरी भी हैं। क्यों? कि इन्होंने जमात को राइट टाइम की दौरवनी नहीं दी, या जरूरत के वक्त जो गाइडेंस की जरूरत थी वो नहीं मिली। इसके लिए बहुत से बच्चे बेईमान हो जाते हैं या रस्ते से हट जाते हैं, ना वो एजुकेशन अच्छी तरह से लेते हैं ना उनकी डेवलपमेंट होती है। ये जो बच्चे आज इधर हैं तंजानिया के अंदर 20 बरस के नीचे की उम्र के, इन लोगों की एजुकेशन के लिए आपने क्या सोचा? यहां आपको बहुत आला दर्जे की एजुकेशन नहीं मिल सकती, तो फिर आप क्या करोगे? तो आपके कोयले जरूर हैं, मैंने आपको इशारे किए हैं। इमाम जमान का एक बहुत बड़ा मकसद है कि जिसकी वजह से इमाम ने उस डेवलप्ड कंट्रीज के अंदर जमात को बसाया, लगभग 20,000 से 25,000 इस्माइली सारे यूरोप के अंदर, 54,000 जितने 50 ले लो उधर थोड़ा कम कर दो, यानी 1.25 लाख इस्माइली आज यूरोप अमेरिका, साउथ अमेरिका और कनाडा के अंदर हैं। ट्रिनिदाद में इस्माइली गए हैं, ब्राजील में इस्माइली गए हैं, चिली में इस्माइली गए हैं, पांच पांच सात सात हैं, लेकिन हैं अर्जेंटीना के अंदर इस्माइली गए हैं। इन कंट्रीज में इस्माइली लोग फैल रहे हैं, डेवलपमेंट हो रही है। आज जो हमारी ये प्रजा है जिसकी उम्र 20 के नीचे है, इस प्रजा की फिक्र करो, दो फिक्रें। एक तो उनके ईमान की फिक्र करो कि वो अच्छे मजबूत ईमानी बन सके। जो बच्चे रोज जमात खाने नहीं जाते दीनदारों, ना वो अच्छी तरह एजुकेशन ले सकेंगे, ना वो सोसाइटी के अंदर अच्छी नामना पैदा कर सकेंगे। मावित्र को टाइम नहीं है कि वो अपने बच्चों की तरफ ध्यान कर सके। लाखों शिलिंग कमा के वो समझते हैं कि हम अपने बच्चों को अच्छी एजुकेशन दे सकेंगे। लाखों शिलिंग से दी हुई एजुकेशन जिसके अंदर मजहब का कोई अंश नहीं, वो बेकार है और कोई काम की नहीं है। बच्चों को मजहब भी सिखाओ, उनको अच्छी एजुकेशन भी दो, और उनको अपना इतिहास पढ़ाओ, उनको अपने माता पिता की करनी कमाओ सब दिखाओ। उनको बिठा के हर मावित्र के ऊपर मैं यह फर्ज डालता हूं, इमाम के कहने से। इमाम कहते हैं कि तुम उनको अपनी तारीख बताओ, अपनी हिस्ट्री बताओ, अपनी प्रणाली का बताओ। तो उसके ऊपर से मैं आपको अर्ज करता हूं कि कम से कम हर रोज एक दफा एक मील लंच होवे, कि रात का डिनर होवे, या सुबह का ब्रेकफास्ट होवे, कि जो पॉसिबल नहीं है क्योंकि बच्चों को स्कूल जाना होता है, लेकिन दिन में एक दफा बच्चों के साथ बैठ के खाना खाओ। और उस वक्त खाते खाते अपने बाप का, अपने दादा का, अपनी फैमिली का, अपने चाचाओं का, अपने मामू का, अपने नाना का ये जिक्र करो कि मेरा बाप कौन है, तुम्हारे दादा कौन है, तुम्हारे दादा ने कितनी तकलीफें उठाई, तुम्हारे दादा के बाप ने इधर आया कभी क्या उठाया। उन लोगों को अपनी हिस्ट्री बताओ, उनको कहो कि तुम्हारे बाप दादाओं ने कितनी तकलीफें उठाई। मैंने आपको अर्ज की थी 200 बरस पहले आगा शाह खलीलुल्लाह के जमाने से जब जमात इधर आई तो मैं छोड़ दी गई, और जिधर आज इस्माइलिया एसोसिएशन की ऑफिस जो है ना, ये जगह जहां स्कूल बन गई, यहां जमात खाना हुआ करता था, और ये जमात खाना 30 या 31 में बनाया गया जिसको आज हम सिटी जमात खाना कहते हैं। एक और ऐसा बुजुर्ग शख्स का गुजर गया है, वारस साले हाजी, उसने मुझे बताया मिशनरी साहब कि मैं जब इधर आया 12 साल की मेरी उम्र, बागा मोयो उतरा, वो भी लगभग 90 के 92 बरस की उम्र में गुजर गए इरिंगा में। बागा मोयो से इरिंगा तक पांव से गए, पांव से, और इरिंगा में उस वक्त कोई भी इस्माइली नहीं था, और वहां जाके उसने छोटी सी एक दुकान की। तमाम जितना भी तांजानिया का घर है, यानी जहां जंगल था, छोटे छोटे गांव भी नहीं थे, एक छोटा छवाया हट रख के अफ्रीकन लोग रहते थे, उनके अंदर जाके हमारे बुजुर्गों ने इस तांजानिया के अंदर, खासतौर पर तांगानिका के अंदर, और इधर भी जंजिबार में और पेबा में भी इन्होंने छोटी छोटी दुकानें की, और अफ्रीकनों को इन्होंने माल सप्लाई करके और ये सर्विस शुरू की, ट्रेड शुरू की, ट्रेड रूट शुरू की। टांगानिका की डेवलपमेंट के अंदर इस्माइलियों का बहुत बड़ा हाथ है। जितनी टांगानिका में आज तक डेवलपमेंट हो चुकी उसके अंदर मैं डरते डरते बोलूं तो 50-60% इस्माइलियों का फाड़ा है। हमारे बाप दादाओं ने यह किया। ये चीजें आपने कभी अपने बच्चों के साथ बैठ के सिखाई? किसी बच्चे को आपने कहा कि तेरे बाप ने, यानी मैंने जो आपकी बात की करता हूं, मैंने आज ये सुख शांति, ये मालो दौलत जो देखा है तो अपने बाप की कमाई की वजह से देखा है। इन बच्चों को बताओ कि तुम्हारे दादा ने, तुम्हारे परदादा ने और उसके बाप दादा ने इधर इस मुल्क में क्या किया। फिर उनको इंडिया की हिस्ट्री सुनाओ कि किस तरह यहाँ आए थे, रोटियां बांध के आए, एक महीने तक कच्छ की पकाई हुई रोटियां अचार के साथ खाते रहे। मौलू फादर मुझको कहते थे कि मिशनरी साहब, मैं जब ही निकला उधर से कच्छ, कच्छ मांडवी के रहने वाले थे, मुझे कहते कि मैंने बाजरे की 30 रोटियां बनाई, बाजरे की 30 रोटियां, और केरी का अपना ये लेके ढाव में बैठे और ढाव में डेढ़ महीना लग गया। डेढ़ महीने के अंदर ये 30 रोटियां आखिरी 2-3 दिन तो खत्म हो गई और भूखे रहे थे। कच्छ से जनता तक डेढ़ महीना लगा। आज हम 5 घंटे में पहुंच जाते हैं। उन्होंने कितनी तकलीफें उठाई। ये अपने बच्चों को सिखाओ कि इन्होंने ये तकलीफें ईमान के साथ, जैसे ही वो लोग रोजी कमाते थे, अकेली दुकान, कोई दूसरा इस्माइली नहीं, अकेला आदमी, वाइफ भी नहीं, क्योंकि उनको कच्छ छोड़ के आए। साले हाजी कहते थे कि रात को जितना विकरा होवे उसका हिसाब करके एक दफा दसवंध निकाल के जूली कर डाले। पेटी बनाई थी दसवंध की, फिर दुआ शफा के मेहमानी के पैसे दूसरी पेटी के अंदर रख दे रहे। और पेटी का थी मिट्टी की, मिट्टी के छोटे छोटे मटके ये पेटी बना देते थे, उसको बंद कर देते थे और ऊपर गवाटी की तरह ऊपर एक शेर था उसमें पैसे डाल दे रहे। 3 वक्त की दुआ पढ़े, मौला को याद करे, दसवन बराबर दे दे। और इस जंगल के अंदर भी अपने मौला को वो भूले नहीं। उन लोगों की ये दुआएं बरकतें, उन लोगों की ये रूहानी कुवत और ताकतें थी कि आज तंजानिया की जमात आबाद हो गई। जब लोग इधर से 71 में जाने के लिए निकले, तभी 36 से 37 हजार इस्माइली थे तंजानिया के अंदर। उन बुजुर्गों ने बड़ी मेहनतें की हैं। रस्ते में सी मिलते थे तो याली याली को याद करके खड़े रहते थे। 3 दफा सी ने हमला करते करते, वारस वाले हाजी कहते हैं, 3 दफा हमला करते करते मुझे छोड़ दिया। मैं मौला को याद करता था कि धनी, तेरे फरमान से मैं इधर आया हूं, मेरी हिफाजत तेरी जिम्मेदारी है। और सी सामने खड़ा है, चंद फुट के फासले के ऊपर। मैं बिल्कुल बुद्ध की तरह खड़ा हो गया और मौला को याद करता रहा। सी गर्दन झुका के चला गया। एक दफा नहीं, 3 दफा इस तरह हमारे लोगों ने दुख उठाए, तकलीफें उठाई। ये हमारे इतिहास का एक भाग। कच्छ काठियावाड़ के लोग भी बहुत दुख उठाए उन्होंने, लेकिन यहां जब इमाम ने जमात को डाला, आला शासन अलीशा ने फरमान किया कि तुम जाओ अफ्रीका, तो उसके अंदर एक मकसद था, उसका भेद था कि अफ्रीका के अंदर यह जमात जाएगी, 100-150 वर्ष के अंदर इतनी मजबूत हो जाएगी कि मुझे जो काम करना है दैत कालिंगा के टाइम के ऊपर, उस वक्त मुझको मुझे जमात कैसी चाहिए, वो जमात मुझे कहाँ तैयार करनी है। इंडिया पाकिस्तान की ताकत नहीं कि इमाम जमान के वो स्टैंडर्ड के ऊपर के दैत कालिंगा के साथ 125 साल के बाद जब मौला लड़ाई करेगा और दुनिया के अंदर अपना राज कम करेगा, वो वक्त जो इमाम को जो ऑफिसर चाहिए, इंडिया पाकिस्तान की क्लास नहीं है कि वो पैदा कर सके। क्यों? कि इंडिया पाकिस्तान के अंदर साइंस की वो डेवलपमेंट नहीं। इमाम जमान ने 200 वर्ष पहले इस चीज को देख के हिंदुस्तान से अफ्रीका के अंदर जमात को डाला, यहां नर्सरी बनाई, और यहां जमात ने 100-150 वर्ष की वसाहत में डेवलपमेंट की। हमारी औकात क्या थी? हम इस्माइली लोग जो काठियावाड़ में इधर आए, वो सब के सब लगभग 100% गरीब थे, भिखारी की तरह बिल्कुल। उनके घरों के अंदर लकड़ियों और कोलसे जलाने के पैसे नहीं थे। उनके घरों के अंदर कपड़े धोने के लिए साबुन के पैसे नहीं थे। इस गरीबी की हालत के अंदर वो लोग इधर आए। आज जो बड़ी बड़ी मोटरों और बंगलों में आप लोग घूमते हो, आपके बाप दादाओं की ये हालत याद करो कि उनके पास कपड़े धोने के लिए साबुन के पैसे नहीं थे, और आज आपके पास 5-5, 10-10 लाख शिलिंग की तो गाड़ी में फिरते हो। आपके घरों के अंदर 50 लाख का फर्नीचर है और करोड़ शिलिंग के मकान में रहते हो, मगर तुम्हारी ही 5वीं 6वीं पीढ़ी के ऊपर तुम्हारे दादा के पास खाने के पैसे नहीं थे, कपड़े धोने के साबुन के पैसे नहीं थे। इमाम ने रहमत करके जब यहां बसा दिया, आहिस्ता आहिस्ता दुआएं देने लगा। 9 मुसाफरियां इमाम जमान ने की सुल्तान मोहम्मद शाह ने। 9 मुसाफरियों में आकर जोरवनी दी, दुआएं दी, और दिन ब दिन जमात चढ़ती रही, मजबूत होती गई। काउंसिलें बनाई, जमातें बनाए, जमात खाने बनते रहे, एजुकेशन एजुकेशन के लिए फरमान हुए एजुकेशन लेते रहो इंडिया पाकिस्तान से अफ्रीका वालों का स्टैंडर्ड बहुत ऊंचा रहा लेकिन कनाडा में इधर से नर्सरी निकाल के सामने उधर छोड़ रोक दिए इंडिया पाकिस्तान के इस्माइलियों की जो हालत थी उनको अफ्रीका के लेवल में आने के लिए टाइम लगेगा लेकिन इमाम ने वो सारा लॉट इधर जो था अब उसको कनाडा में लगाया कनाडा के अंदर हमारे जवान नेक्स्ट 100 ईयर्स में इस तरह से तैयार होंगे कि मौलाना हजर इमाम को जब वो दैंस कालिंगा के साथ लड़ाई करेगा जब वो उस जमाने के अंदर 21 सेंचुरी आ रही है और 22 सेंचुरी की बिगिनिंग के अंदर जब ये बनाव बनेंगे तो दिनदारो उस वक्त इमाम जमान के हुजूर में जो लीडर्स की क्रीम होगी वो कनाडा से होगी अभी भी बहुत सी चीजें जो आप नहीं समझ सकोगे कहीं नहीं जा सकती पब्लिक में मगर मैंने आपको बहुत से इशारे किए आप अपनी इस औलाद का फिक्र करो कि इनको अच्छी एजुकेशन मिल सके और कैसे मिले कहाँ मिले वो आप जानो इमाम ने बहुत से उसके फरमान किए हैं समझो उन चीजों को और इमाम जमान की बंदगी करो दफ्तर बराबर दो रोज जमात खाने आके इबादत करो और अपनी औलाद के लिए दुआ मांगो मौला मेरी औलाद का ईमान सलामत रख और ईमान के लिए जमात के अंदर अपनी औलाद को लेके आओ उनको मजहब सिखाओ तो इंशाल्लाह मौला जरूर रहमत करेगा हमारा फ्यूचर बहुत अच्छा है मौला आपको सुखी करें आबाद करें फरमान बरदार मोमन बना लें जब सब सुकृत में पूरा रखे मुश्किलें मुसीबतें तकलीफें बीमारियां बलाएं आफतें शैतानी असरात गरीबी वगैरह दूर करें दीन में दुनिया में मौला आपकी चढ़ती करें मौला आपको दीन दुनिया में मजबूत करें मौला आपकी आल औलाद को जैसा वो चाहता है ऐसा बनाने के लायक बनाए मौला आपकी दुआओं को कबूल करे दसवन सुकृत में पूरा रखे सुबह शाम जमात के अंदर आकर इबादत बंदगी की मौला कुवत दे दे जमातों में कुनबों में सलासम और मोहब्बत और इतफाक दे दे मौलाना हजर इमाम